रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पेश। सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख। नीति तथा कार्यक्रममा नयाँपन नभएको प्रतिपक्षी दलको प्रतिक्रिया। नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कक्षा 12 को परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। र इजरायलले गाजामा 2 महिनादेखि पूर्ण नाकाबन्दी लागू गरेका कारण गाजामा सहायता प्रक्रिया धराशायी हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघको चेतावनी। अब समाचार विस्तारमा। सरकारको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा पेश भएको छ। बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। राष्ट्रपति पौडेलले कृषि उत्पादन बढ़ाउने, पर्यटन प्रवर्धन, ऊर्जा क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माण, रोजगारी सृजना जस्ता कार्यक्रमलाई समावेश गरिएको बताउनुभयो। राष्ट्रपति पौडेलले सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा संकल्पका साथ तीव्र आर्थिक विकास हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो। समाजमा बेला बेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी संविधान र व्यवस्थाप्रति अफवाह फैलाउने र अराजकता सिर्जना गर्ने पक्ष विरूद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ़ रहेको पनि राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो। तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैंकको सरकारले घोषणा गरेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले पूर्वाधार आयोजनाहरूलाई प्राथमिकीकरण गरिने तर त्रुटिपूर्ण आयोजनाहरूलाई भने खारेज गरिने बताउनुभयो। राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थाको सबलीकरण गर्दै आम संचारका सामग्री उत्पादन तथा प्रसारण र प्रकाशनलाई प्रभावकारी बनाइने, दूरसंचारको क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा पूर्वाधारको व्यवस्थापनबाट गुणस्तरीय दूरसंचार सेवाको पहुँचलाई देशव्यापी बनाइने र विशेष गरी मुलुकलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम तथा योजनाहरू तय भएको बताउनुभयो। नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने उल्लेख छ। यस्तै राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नुहुँदै प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, त्यस विरूद्ध भएका गतिविधिको प्रतिवाद गर्ने, राजनीतिक तथा नीतिगत स्थिरता, विद्यालय शिक्षाको चुनौती समाधान, उद्यमशीलता विकासका लागि पाठ्यक्रममा सुधार, युवा केन्द्रित स्टार्टअप कार्यक्रममा सुधारका विषय राखिएको बताउनुभयो। यस्तै सरकारले स्वास्थ्य सेवाको, जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार, स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना, अनावश्यक संरचना खारेज, अनलाइन सेवाको विस्तार, सुदृढ तथा सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयलाई विशेष प्राथमिकतामा राखेर अघि बढ़ने नीति लिएको छ। सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सर विरूद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने, 14 वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निशुल्क हुने व्यवस्था मिलाइने, दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि थप प्रभावकारी कार्यक्रम बनाउने र ज्येष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा समावेश गरेको छ। व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेश मार्फत शुरू गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवर्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। यसैबीच प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रम टेबल भएको छ। दुवै सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँपन नभएको तथा परम्परागत रूपमा आएको प्रतिक्रिया दिएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको सरकारको नीति तथा कार्यक्रमपछि संचारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रममा नयाँपन केही नभएको र परम्परागत रूपमा आएकाले जनतामा आशा जगाउन नसक्ने बताउनुभयो। नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउँछ कि भनी अपेक्षा गरिएकोमा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिनुभयो। सूचना प्रविधि अभियान डिजिटल नेपालको निर्माण भन्ने नाराका साथ आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस 2082 विशेष कार्यक्रम गरी मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा आयोजित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस कार्यक्रमको रोबोटद्वारा उद्घाटन गर्नुहुँदै देश विकासका प्रयास र सुशासनका प्रयासलाई अगाडि बढ़ाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। प्रधानमन्त्री ओलीले अबको युग प्रविधि मार्फत अगाडि बढ़ने भन्दै जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने विषयमा सुशासन र भ्रष्टाचार नियन्त्रण लगायतका क्षेत्रमा आईटीको योगदान प्रशंसनीय रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा सड़क विद्युत लगायत पूर्वाधारको विकास भइसकेकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सबैभन्दा पहिले नीतिगत व्यवस्था जरूरी रहेको र त्यसका लागि सरकारले काम गरिरहेको बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को परीक्षा यही वैशाख 21 गतेदेखि आगामी जेठ 2 गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। परीक्षाका सन्दर्भमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी भ्रामक प्रचार गरिएको आपत्ति जनाउँदै त्यस्ता सूचनाका पछाडि नलाग्न बोर्डले आग्रह गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। परराष्ट्र मन्त्रालयले भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत वीरगंजकी प्रिसा शाहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल शुरू गरेको जनाएको छ। ओडिशा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत वीरगंजकी प्रिसा शाह बिहिबार बेलुका आफ्नै कोटामा मृत भेटिएकी थिइन्। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको आरोह अवरोह 75 वर्षको यात्रा नामक पुस्तकको आज विमोचन गरिएको छ। रेडियो नेपालले यस वर्ष आफ्नो हीरक महोत्सव मनाइरहेको सन्दर्भमा रेडियो नेपालको समाचार कार्यक्रम संगीत र प्रविधि लगायतका विषयसँग सम्बन्धित इतिहास र वर्तमान अवस्थाको जानकारी पुस्तकमा समेटिएको छ। रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा आयोजित समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पुस्तकको विमोचन गर्नुभयो। नायब कार्यकारी निर्देशकबाट सेवानिवृत्त हुनुभएका खगेन्द्र खत्रीले इमान्दार र रगनशील भएर संस्थाको उन्नतिमा जुट्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएको 2 महिना पुगेको छ। 2 महिनासम्मको पूर्ण नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघ र रेडक्रसले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इजरायलमाथि अन्तर्राष्ट्रिय कार्यवाहीको माग गरेका छन्। तत्काल कदम नचाले गाजामा थप अराजकता सिर्जना हुने र त्यसपछिका मानवीय प्रयासले त्यसलाई सम्बोधन गर्न कठिन हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले माताहतका निकायहरूलाई उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो घोषणा गर्नुभएको हो। सरकारका निकायहरूबाट संचालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन वृद्धि, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने, तीन तहका सरकार बीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, योजना रहेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने र रोजगारीका अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक सहकारी तथा निजी क्षेत्र बीच सहकार्य प्रवर्धन गर्ने सरकारको योजना रहेको छ। उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीति बीच सामञ्जस्यता पनि कायम गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। लगानी बोर्डले आर्थिक वर्ष 2085-86 सम्ममा 8.95 अर्ब अमेरिकी डलर बराबरका 11 परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य अघि सारेको छ। लक्ष्य अनुसारका सबै 11 परियोजना सम्पन्न हुन नसकेको खण्डमा कम्तीमा 4.07 अर्ब अमेरिकी डलर बराबरका 5 परियोजनाहरू सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको लगानी बोर्डले जनाएको छ। आर्थिक वर्ष 2085-86 सम्ममा कम्तीमा 2.83 अर्ब अमेरिकी डलर लागतका 7 परियोजना निर्माणको चरणमा पुगिसक्ने लक्ष्य बोर्डले अघि सारेको छ। बोर्डले स्थापना कालदेखि अहिलेसम्म विभिन्न 38 परियोजनाका लागि 12 अर्ब बराबरको लगानी स्वीकृति गरेको छ। नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको आर्थिक प्रशासनिक तथा विद्युत उत्पादनको अवस्था सम्बन्धमा श्वेत पत्र जारी गरेको छ। श्वेत पत्र जारी गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले देशका 97.5% पालिकाहरूमा विद्युत पहुँच पुगेको बताउनुभयो। हाल वडागत रूपमा 95% वडाहरूमा र घर संरचनाका आधारमा 91.4% घरहरूमा विद्युतको पहुँच पुगेको कार्यकारी निर्देशक साक्यले बताउनुभयो। चालू आर्थिक वर्षको अन्त्यसम्ममा विद्युतको माग 2438 मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ।
अब खेल समाचार अजय बमबाट।
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 335M नेपालको आयोजनामा पोखरा रंगशाला स्थित बहुउद्देश्य कवर हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई 3-1 सेटमा पराजित गरेको हो। समूह बी अन्तर्गतको आगामी खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी बीच हुनेछ। उक्त खेलको नतिजाले सेमी फाइनल जाने टोलीको टुङ्गो लाग्नेछ। शुक्रबार नै भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई 3-1 सेटले पराजित गर्दै इरानी टोलीले सेमी फाइनलमा स्थान सुरक्षित गरेको हो। इरानी टोलीले पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई 3-1 सेटले पराजित गरेको थियो। समूह ए अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफ बीच हुनेछ। उक्त खेलको विजेताले सेमी फाइनलमा स्थान सुरक्षित गर्नेछ। उक्त खेल दिउँसो 12:30 बजे शुरू हुनेछ। त्यसपछि आर्मी र पुलिस बीचको खेल शुरू हुनेछ। झापा एएफसी विरूद्ध 2-0 जित निकाल्दै श्री भगवती क्लबले शहीद स्मारक बी डिभिजन लिगमा शीर्ष स्थानको प्लानिङ बोइज युनाइटेडसँग अङ्क दूरी घटाएर 1 पुर्याएको छ। यो नतिजासँगै भगवतीले 9 खेलबाट 21 अङ्क जोडेको छ। एक खेल कम खेलेको प्लानिङ बोइज युनाइटेडको 22 अङ्क छ। यता पराजित झापा भने 9 खेलबाट 9 अङ्कका साथ 9 स्थानमा छ। शुक्रबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन विक्रान्त सिंह राणा र अजित लामाले गोल गरे। शुक्रबारै सम्पन्न अर्को खेलमा बोइज युनाइटेडले ब्रिगेड बोइज विरूद्ध 2-0 रोमाञ्चक जित दर्ता गर्यो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भागका थोरै तथा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ भने ती प्रदेशका हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पेश। सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख। नीति तथा कार्यक्रममा नयाँपन नभएको प्रतिपक्षी दलको प्रतिक्रिया। नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। कक्षा 12 परीक्षा यही वैशाख 21 गतेबाट सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा स्पष्ट। र इजरायलले गाजामा 2 महिनादेखि पूर्ण नाकाबन्दी लागू गरेका कारण गाजामा सहायता प्रक्रिया धराशयी हुने अवस्थामा पुगेको संयुक्त राष्ट्र संघको चेतावनी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।